ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्हम्दुलिल्लाहिर्रब्बिलआलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल अंबियाए वल मुरसलीन सय्यिदना व नबीना व हबीबना व शफीना محمد وآلہ وصحابہ اجمعین۔ کل عصر کے بعد یہاں کے نظام الاوقات کے سلسلے میں کی خدمت باتیں عرض کی جا رہی تھی، تو اس میں بتلایا تھا کہ کچھ اوقات تو وہ ہیں جس میں کچھ اجتماعی اعمال ہوتے ہیں، جیسے پنج وقتہ نمازیں ہیں، با جماعت ادا کی جاتی ہیں، وہ مل اجتماعی عمل ہے۔ اس کے علاوہ جو کتابیں پڑھی جاتی ہیں عصر کے بعد سنائی جائے گی، اسی طرح یہ جو موقع ہے مجلس کا، اور تراویح کے بعد سورہ یاسین کا ختم، اور درود شریف کے بعد پھر دعا، اور اس کے بعد پھر مختصر کتاب سنائی جاتی یا کوئی بات کہی جائے۔ یہ جو چیزیں ہیں، یہ اوقات وہ تو اجتماعی اعمال کے ہیں، ان میں تو جیسا کہ میں نے بتلایا تھا ہر ایک شرکت کا اہتمام کرے۔ اس کے علاوہ جو اوقات ہیں ان میں انفرادی اعمال اپنے آپ کو ہمیں انجام دینے ہیں۔ اب انفرادی اعمال میں کچھ تو سلسلہ نمازوں کا ہے، جیسے مغرب کے بعد اوابین کا اہتمام ہونا چاہیے۔ کل میں نے عرض کیا تھا کہ اگرچہ بہت بڑی تعداد تو وہ ہے کہ جن کی عادت اوابین کی نہیں ہوگی، لیکن جب یہاں آئے ہیں تو جب تک کہ آپ کا یہاں قیام ہے عشرے میں، وہاں آپ اس کا اہتمام کر لیجئے۔ اور جیسا کہ حضرت حکیم الامت نور اللہ مرقدہو کے حوالے سے عرض کیا تھا کہ یہ جو عمل میں دوام اور مداومت ہونی چاہیے اس کے بھی خلاف نہیں ہے، یہ بھی رمضان میں ایک چیز، ایک عمل کا آدمی اہتمام کرے، یہ بھی ایک طرح کی مداومت ہے، حضرت فرماتے ہیں۔ اس لیے طے کر لیجئے کہ ہم ہر رمضان میں انشاءاللہ اوابین کا اہتمام کریں گے، چاہے یہاں رہیں یا کہیں اور رہیں۔ اسی طرح تہجد کے وقت جب اٹھایا جائے تو تہجد کا بھی اہتمام ہونا چاہیے۔ یہ موقع اللہ تبارک و تعالیٰ نے دیا ہے، اور یہاں تو اٹھنا ہی اٹھنا ہے۔ اٹھ کر کے جیسا کہ کل عرض کیا تھا کہ تہجد کی کم سے کم رکعت، عام طور پر جو نبی کریم صلی اللہ علیہ وسلم کا معمول تھا 8 کا تھا، 12 بھی آپ ادا فرماتے تھے لیکن عام معمول 8 کا تھا، تو 8 تو پڑھنے کا اہتمام ہونا ہی چاہیے۔ بہت سے احباب 2-4 پر اکتفا کر کے، کوئی اور کام ہوتا نہیں، ویسے ہی بیٹھے رہتے ہیں۔ اس طرح اپنے وقت کو ضائع کرنا، جبکہ یہاں آئے ہی ہیں اس کے لیے کہ ہم زیادہ سے زیادہ اپنے وقت کو وصول کرنے کا اہتمام کریں گے، تو یہ مناسب نہیں ہے، بلکہ اس کا اہتمام ہونا چاہیے۔ اور ساتھ میں یہ بھی دعا کرتے رہیں کہ اللہ تو نے یہاں رمضان مبارک کے اندر اس کی سعادت اور توفیق عطا فرمائی، رمضان کے بعد بھی اس کا ہمیں اس کی توفیق دی جائے، تو گویا اس کا اہتمام عزم بھی ہو۔ بعض لوگ تو یوں سوچتے ہیں کہ بس رمضان رمضان میں کریں گے، جیسے وہ لوگ رمضان میں مسجدوں میں نماز کے لیے آتے ہیں اور جہاں رمضان ختم ہوا بس وہ نماز چھوڑ دی، پہلے سے ہی نیت ان کی مداومت کے لیے ہوتی ہے، اور یہ سوچے ہوئے ہوتے ہیں کہ بس اتنے دنوں کے لیے کام کرنا ہے۔ یہ طریقہ شریعت کی تعلیمات کے بالکل یکسر خلاف ہے، بلکہ ہر بندے مومن کی نیت یہ ہونی چاہیے کہ جو عمل میں کر رہا ہوں اللہ تعالیٰ مجھے اس پر مداومت کی توفیق عطا فرمائے۔ اللہ سے دعا بھی کریں اور اس کا عزم اور ارادہ بھی رکھیں، اور پھر جانے کے بعد اس کی تدبیریں بھی اختیار کریں، تو انشاءاللہ اللہ تبارک تعالیٰ توفیق عطا فرمائیں گے۔ ویسے بھی تہجد کی نماز کی بڑی فضیلت آئی ہے، نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے تاکید فرمائی، قرآن کے اندر بھی جگہ جگہ اس کی تاکید ہے۔ حضور صلی اللہ علیہ وسلم کا ارشاد ہے، علی اللیل فَإِنَّهُ دَعْوُ الصَّالِحِينَ قَبْلَكُمْ، کہ تم تہجد کو لازم پکڑو اس لیے کہ تم سے پہلے جو نیک لوگ ہوئے ہیں وہ ان کا طریقہ رہا ہے۔ ہم بھی اپنے آپ کو اگر صالحین کے زمرے میں شامل کرنا چاہتے ہیں، ان کی جماعت میں اپنے آپ کو گویا شمار کرانا چاہتے ہیں، تو ہمیں ظاہری اعتبار سے اس کا اہتمام کرنا چاہیے کہ ہم تہجد کی گویا عادت ڈالیں۔ ومقربۃ لکم الی ربکم، اور تمہارے لیے اللہ تبارک تعالیٰ کے قرب کا ذریعہ ہے۔ ومغفرۃ للسیئات، اور گناہوں کا کفارہ ہے۔ ومنہاۃ عن الاثم، اور نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں یہ نماز جو ہے وہ آدمی کو گناہوں سے روکتی ہے۔ جو آدمی تہجد کا اہتمام کرتا ہے اللہ تبارک تعالیٰ بہت سے گناہوں سے اس کی حفاظت فرماتے ہیں۔ ومطردۃ للدائی عن الجسد، ایک روایت جو ہے معجم طبرانی کی، اس میں ایک جملہ یہ بھی زیادہ ہے کہ بدن میں سے بیماری کو دور کرنے والی ہے۔ یعنی جو لوگ تہجد کا اہتمام کرتے ہیں عام طور پر اللہ تبارک تعالیٰ بہت سی بیماریوں سے ان کی حفاظت فرماتے ہیں۔ حضرت مولانا عبد الماجد صاحب دریابادی نے ایک موقع پر، ان کا رسالہ نکلتا تھا صدقہ، جو پرانے لوگ ہیں وہ جانتے ہیں، ایک موقع پر لکھا تھا کہ جو لوگ تہجد کا اہتمام کرنے والے ہوتے ہیں اللہ تبارک تعالیٰ عام طور پر ان کو بہت ساری بیماریوں سے محفوظ رکھتے ہیں، پھر ان کے بدن کے اندر عام طور پر نشاط بھی رہتا ہے، یعنی وہ اپنے کاموں کو پوری چستی کے ساتھ انجام دیتے ہیں اس تہجد کی برکت سے۔ بلکہ یہ موجودہ زمانے میں جو تحقیقات کی گئی ہیں طب نبی کی نسبت پر، تو لکھا ہے جو ہے حکیم چغتائی فرماتے ہیں کہ تہجد کا اہتمام کرنے کی وجہ سے جنون تک کی بیماری دور ہو جاتی ہے۔ ایک جگہ پر باقاعدہ اس کا تجربہ کیا گیا پاگل خانے کے اندر، کہ وہاں پاگلوں کو جلدی سلا دیا جاتا تھا، رات کو اٹھا کر تہجد پڑھواتے تھے، تو 70% پاگل وہ تھے جن کو اللہ تبارک تعالیٰ نے جنون سے صحت و شفا عطا فرمائی، حالانکہ یہ بیماری جلدی سے دور نہیں ہوتی جنون والی۔ تو بہرحال کہنے کا حاصل یہ ہے کہ یہ جہاں اللہ تبارک تعالیٰ کے قرب کا ذریعہ ہے، وہیں ہمارے لیے بہت سارے فوائد بھی لیے ہوئے ہیں، اس لیے اس کی عادت ڈالنی چاہیے۔ ویسے دینی اعتبار سے بھی ایک وہ حضرات جو دین کا کام کرتے ہیں، اہل علم ہیں، دعوت و تبلیغ کے سلسلے سے تعلق رکھنے والے ہیں، دین کے کاموں میں لگے ہوئے ہیں، ان کو تو چاہیے کہ وہ اپنے اوپر اس کو فرض سمجھیں۔ یا گویا قرآن پاک میں جہاں اللہ تبارک تعالیٰ نے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو 15ویں پارے میں کیا ہے، فتہجد بھی نافلۃ لک عسٰ ان یبعثک ربک مقاما محمودا، مقام محمود وہ مقام ہے کہ جس کی وجہ سے اللہ تبارک تعالیٰ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو شفاعت کبریٰ نصیب فرمائیں گے۔ حضرت مجدد الف ثانی رحمۃ اللہ علیہ فرماتے ہیں کہ مقام شفاعت کے حاصل ہونے میں تہجد کی نماز کو بڑا دخل ہے، اس لیے اس کا خاص طور پر اہتمام کرنا چاہیے۔ یہاں سے اس کی عادت بھی بنا لیجئے، عزم اور ارادہ بھی کر لیجئے، اور اللہ تعالیٰ سے دعا بھی کر لیجئے کہ اللہ یہاں رہتے ہوئے جب تو نے اس کی توفیق عطا فرمائی، یہاں سے جانے کے بعد بھی اس نعمت کو ہمارے ساتھ باقی رکھیے۔ تو بہرحال یہ اوابین ہے، تہجد ہے، ان نمازوں کا انفرادی طور پر اہتمام ہونا چاہیے۔ اسی طریقے سے جمعہ کے روز، ہاں ویسے تو یہ جو یہ نماز ہے صلاۃ التسبیح، وہ کوئی جمعہ کی خصوصیت نہیں ہے، ویسے جہاں صلاۃ التسبیح والی روایت فی کل جمعتین آیا ہے، وہاں ہفتہ مراد ہے کہ ہفتے میں کم سے کم ایک مرتبہ پڑھے۔ اپنے اکابر کو دیکھا کہ وہ جمعہ کے دن صلاۃ التسبیح کا بھی اہتمام کرتے ہیں، اور حضرت شیخ کو اور دیگر حضرات کو دیکھا، جب سے ان کو دیکھا ہے تب سے اس کیا ایک گویا ایک عام معمول بنا لیا ہے، تو آپ بھی اس کا اہتمام کریں کہ بھائی ہر جمعے کو صلاۃ التسبیح یہاں بھی رہتے ہوئے جب پڑھیں گے اور طے کر لیں گے، آئندہ اللہ تعالیٰ اس کی بھی توفیق عطا فرمائیں گے۔ صلاۃ التسبیح کا طریقہ بھی انشاءاللہ جو ہے کتاب میں सुनवा देंगे आपको, फजाइल में है, वो मौजूद है, हज़रत शेख ने लिखा है, उसके बड़े फजाइल भी हैं, तो इसका भी अहतमाम करें, इसकी भी आदत डालें। और उसके अलावा जो है यहाँ कुरान पाक की तिलावत का उस खूब अहतमाम करें। वैसे नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम रातों को तहज्जुद में बकसरत कुरान की तिलावत फरमाते थे, और हमारे अकाबिर को देखा कि रमज़ान में उनके मामूलात में कुरान की तिलावत जो है वो बकसरत हुआ करती है। और वैसे भी लिखा है, आपने फजाइल रमज़ान में सुना होगा कि कुरान अल्लाह तबारक ताला ने रमज़ान के महीने में नाजिल फरमाया, शहर रमज़ान अल्लज़ी उन्ज़िला फ़ील कुरान या इन्ना अन्ज़लनाहु फ़ी लैलतिल क़द्र, उसका रोह महफूज से आसमान दुनिया के ऊपर पूरा कुरान जो उतारा गया था वो रमज़ान में शब क़द्र में, और ख़ुद नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम पर कुरान पाक के नुज़ूल का सिलसिला जो शुरू हुआ, तो भी बकौल हाफिज इब्ने हजर के राजह कौल के मुताबिक वो भी रमज़ान ही के अंदर हुआ है, पहली वही रमज़ान के अंदर आई थी। अगरचे अल्लामा इब्ने अब्दुल बर मालिकी का कौल दूसरा है, लेकिन हाफिज इब्ने हजर अस्कलानी ने मोहम्मद इब्ने इसहाक वाली रिवायत को राजह करार दिया है कि पहली वही जो बागारे हिरा में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पर नाजिल हुई थी वो रमज़ान ही के अंदर हुई थी। तो बहरहाल कुरान पाक रमज़ान में नाजिल हुआ, और जैसा कि आपने फजाइल रमज़ान के अंदर सुना होगा, जितनी भी आसमानी किताबें हैं और आसमानी सहीफ़े हैं वो सब अल्लाह तबारक ताला ने रमज़ान ही के अंदर नाजिल फरमाए। गोया रमज़ानुल मुबारक को ये अल्लाह ताला के कलाम को रमज़ानुल मुबारक के साथ बहुत ज़्यादा मुनासबत है, इसलिए रमज़ान के अंदर कुरान पाक की तिलावत का खूब अहतमाम होना चाहिए। हमारे अकाबिर में ऐसे रहे हैं और हैं भी जो रोज़ाना एक कुरान या उससे ज़्यादा का अहतमाम करते रहे, तो हमसे जितनी भी तिलावत हो सकती है उसमें हमारी तरफ से कमी नहीं होनी चाहिए। जो भी वक्त मिले उसमें तिलावत के अंदर मशगूल रखें उसको, और उसकी कदर करें। और वैसे चलते फिरते उठते बैठते भी जो है कसरत होनी चाहिए, जो जैसे वो फ़ज़ाइल रमज़ान में हज़रत सलमान फ़ारसी रज़ी अल्लाह ताला अन्हु की जो रिवायत है उसमें नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि चार चीज़ों का ख़ास अहतमाम, दो चीज़ें तो ऐसी हैं जिनके ज़रिए से तुम अपने रब को राज़ी करोगे, और वो क्या है, कलमा ला इलाहा इल्लल्लाह और इस्तिग़फ़ार। चलते फिरते जो है हम चल फिर रहे हैं, उस वक्त तो तिलावत नहीं हो रही है और कोई काम नहीं हो रहा है, तो यही ज़बान के ऊपर जो है होना चाहिए कलमा तैयबा और इस्तिग़फ़ार। और दो चीज़ें ऐसी हैं जिनके बग़ैर तुम्हें चारा कार नहीं, एक तो जन्नत का सवाल और दूसरा जहन्नम से पना। तो ये चार उमूर की खुद हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने भी रमज़ान के मुतालिक ताकीद फरमाई है। तो जो है हमारे मौलाना मोहम्मद सुलेमान जांजी रहमतुल्लाह अलैह थे वहाँ मरकज़ के ऊपर, तो हमेशा जब कभी जाना होता था रमज़ान में भर कहा करते थे कि भाई चलते फिरते ये पढ़ा करो, ला इलाहा इल्लल्लाह अस्तगफिरुल्लाह असलुल्लाह अल्जन्नत व अऊज़ु बिल्लाहि मिनन नार, ये चारों चीज़ें उसके अंदर आ जाती है। ये कलमा गोया तस्बीह के तौर पर भी पढ़ोगे तो इंशाअल्लाह उससे बहुत ज़्यादा फ़ायदा होगा, और इस हदीस में जिसकी ताकीद आई है उसका भी इंशाअल्लाह एहतमाम होगा। तो बहरहाल हमारा जो वक्त है वो ज़ाया नहीं होना चाहिए, एक एक लम्हा बड़ा कीमती है। अल्लाह तबारक व तआला ने हमें जो ये नेमत अता फरमाई है उस नेमत की जितनी कदर करें वो कम है। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम का इरशाद है, मिन हुस्न इस्लामिल मर तरकुहु मा ला यानी, आदमी के इस्लाम की खूबी ये है कि ला यानी चीज़ों को छोड़ दे। ला यानी का मतलब ये है ऐसी बातें और ऐसे काम जिनका ना तो कोई दुनिया का फ़ायदा है ना आखिरत का फ़ायदा, दुनियावी और उखरवी दोनों एतबार से जिससे आदमी को कोई फ़ायदा नहीं पहुँचता, ऐसे तमाम कामों और ऐसी तमाम बातों से अपने आप को दूर रखना, इसी का नाम है तरके लायानी। और गोया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उसको, ये तो उस वक्त जबकि उसमें कोई गुनाह की बात न हो, जिसे उखरवी न तो दुनियावी फ़ायदा है न उखरवी और न कोई नुकसान भी नहीं, बज़ाहिर ऐसा है कि उसमें कोई गुनाह की बात, गुनाह का अगर गुनाह की कोई बात है तो उसका छोड़ना आदमी के लिए फर्ज और वाजिब का दर्जा रखता है। इसे तो अपने आप को दूर रखना ही है, लेकिन अपने औकात को अल्लाह की याद में मशगूल रखना और अपने आप को इस फजूल चीज़ों से बचाना ये बहुत अहमियत रखता है। और अकाबिर के यहाँ इसकी बड़ी ताकीद रही है। इमाम अबुल कासिम जो हैं अबू सौर रहमतुल्लाह अलैह के शागिर्द और हज़रत सिर्र सिक्ती रहमतुल्लाह अलैह के भांजे होते हैं, फरमाते हैं कि अलामत एराज़िल्लाह अनिल अब्दे अन युशगिलहु बिमा ला यानी, अल्लाह के अपने किसी बंदे से एराज और बेरुखी की अलामत यह है कि उसको लायानी में मशगूल कर दे। जो आदमी लायानी में बेकार कामों में मशगूल है, मालूम हुआ अल्लाह ताला उससे नाराज़ है। तो ऐसे अपने अपने वक्तों को हर वक्त जो है मशगूल रखना चाहिए काम में, अल्लाह काम की चीज़ों में, जिक्रुल्लाह के अंदर। हमारे अकाबिर और असलाब के यहाँ तो एक एक लम्हे की बड़ी कीमत थी। आपने फजाइल की किताबों में सुना होगा शेख अली जुर्जानी रहमतुल्लाह अलैह, बहुत बड़े बुजुर्ग गुजरे हैं, वो रोटी नहीं खाते थे बल्कि सत्तू फाँक कर गुजारा करते थे। किसी ने पूछा कि आप खाली सत्तू फाँकते हैं, रोटी नहीं चबाते? कहा रोटी खाने में और सत्तू फाँकने में मैंने हिसाब लगाया तो मेरा इतना वक्त बच जाता है जिसमें मैं 70 यानी 70 जिसको गुजराती में कहते हैं 70 मरतबा सुबहानल्लाह पढ़ लेता हूँ। इसलिए मैंने रोटी खाना छोड़ दिया, सत्तू फाने का फाँकने पर इक्तिफा कर लिया। और 40 साल से उनका यह मामूल था, 40 साल यानी 40 साल से सिर्फ सत्तू इसलिए फाँक रहे थे कि अपने वक्त को, जो आदमी अपने खाने के वक्त में कटौती करके और कटिंग करके उसको बचा कर अल्लाह की याद में लगाता हो, दूसरे वक्त तो ज़ाया करने का सवाल ही नहीं पैदा होता। हजरत दाऊद ताई रहमतुल्लाह अलैह के मुतालिक लिखा है कि वो रोटी चबा कर खाने के बजाय भिगो देते थे, और भिगोने के बाद जब नरम हो जाती थी ना तो फिर उसको मुंह में रख लेते थे, हलक से नीचे उतार लेते थे। रोटी का जो मकसद है गजाइत हासिल करना, वो तो इससे भी हासिल हो जाता है। अलबत्ता यह है कि पानी लगने की वजह से उसका जायका बाकी नहीं रहता। हमारा हाल तो यह है कि प्लेट में अगर रोटी रखी हो और पहले से वहाँ किसी कोने में कुछ पानी था और रोटी का जितना हिस्सा उस पानी के साथ लगा हुआ होता है, वो अगर जब हमारे मुंह में जाता है लुकमा बन करके तो हमारा मूड ख़राब हो जाता है, लज्जत बाकी नहीं रहती। इसलिए तो और वो तो पूरी ज़िंदगी जो है भिगोई रोटी खा करके गुजारी। किसी ने पूछा आप ऐसा क्यों करते हैं कि इस तरह चबा करके खाने में जो है वक्त ज़्यादा लगता है और इस तरह कम वक्त में काम हो जाता है? और मैं कुरान पाक की जो है वो 50 आयतों की तिलावत कर लेता हूँ, गोया इतना वक्त बचाकर इससे ये फ़ायदा उठा लिया। एक आदमी एक मरतबा उनकी खिदमत में हाजिर हुआ, कहा कि आपके कमरे की कड़ी, वो कड़ी जिसको गुजराती में वड़ी बोलते हैं, वो लकड़ी मोटी लकड़ी जो होती है छतों में डाली जाती है, कि कड़ी टूटी हुई है। कहा ना मैंने 20 साल से अपनी छत की तरफ नज़र ही नहीं की। वो लोग फजूल निगाह से भी अपने आप को बचाने का एहतमाम करते थे, फजूल बातों से अपने बात। हसान इब्न अबी सिनान के मुतालिक है कि एक मरतबा जा रहे थे और किसी नए मकान के ऊपर नज़र पड़ी तो साथियों से पूछा कि ये कब बना? पूछने को तो पूछ लिया लेकिन फौरन ये एहसास हुआ कि मेरा ये सवाल बेकार और फजूल है। फौरन अपने नफ्स को खिताब करते हुए कहते हैं कि तूने ये फजूल सवाल क्यों किया, तुझे तेरा क्या फ़ायदा था उसमें? अब मैं तुझे सज़ा ये दूंगा कि 1 साल तक तुझे रोज़े रखने पड़ेंगे। एक खाली इतनी बात पर अपने आप को गोया ये सज़ा दी उन्होंने। तो बहरहाल उन हजरात के यहाँ औकात की बड़ी कदरदानी थी, ज़बान के इस्तेमाल करने के मामले में भी। ज़बान तो अल्लाह तआला की बहुत बड़ी नेमत है। अभी कल जैसा कि मैंने अर्ज़ किया था कि यहाँ हमें ज़्यादा इसी का अहतमाम करना है कि मजलिसबाजी से और फजूल बातों से अपने आप को बचाने का अहतमाम करें। हमारे शेख हजरत मौलाना मोहम्मद ज़करिया साहब नवरल्ला मरकदहु बार बार रमज़ान में एक ही बात की ताकीद करते थे, भाई खाओ पियो आराम करो लेकिन बातचीत मत करो, बातें मत करो। बस बात करने से हजरत हमेशा बड़ी ताकीद के साथ मना फरमाते थे। आदमी जहाँ बोलता है फजूल बातें उसकी ज़बान के ऊपर आ ही जाती है। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने ज़बान की हिफाजत पर बड़ी ताकीद फरमाई। हजरत उकबा इब्न आमिर رضی اللہ تعالیٰ عنہ کی روایت ہے, انہوں نے پوچھا من نجات یا رسول اللہ, کہ نجات دنیا اور آخرت میں حاصل کرنے کا طریقہ کیا ہے؟ تو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا املک علیک لسانک و ولیساک ویتک وابکی علی خطیئتک, اپنی زبان کے اوپر کنٹرول رکھو, زبان کو قابو میں رکھو, اور جو ہے تمہارا گھر تم کو سموئے رکھے, یعنی بلا ضرورت آدمی کو گھر سے باہر نکلنا نہیں چاہیے. عام طور پر گناہوں کے اندر ابتلا جو ہے گھر سے باہر نکلنے کی صورت میں ہوتا ہے, اس لیے. اور پھر تیسری بات فرمائی اپنے گناہوں کے اوپر روتے رہو. تو بہرحال زبان کی حفاظت جو ہے بڑی اہمیت رکھتی ہے. حضرت معاذ رضی اللہ تعالیٰ عنہ کو ایک موقع پر نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے بہت کچھ نصیحتیں فرمائی, اس میں ایک نصیحت زبان کی حفاظت کی فرمائی. تو انہوں نے پوچھا تو اس کے جواب میں حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ بہت سے لوگ جہنم کے اندر اوندھے منہ اسی زبان کی کاٹی ہوئی کھیتیوں کی وجہ سے ڈالے جائیں گے. بلکہ بخاری شریف میں تو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا ارشاد ہے من یزمن لی ما بین لحیہ و ما بین رجلیہ ازمن لہ الجنہ, کہ جو آدمی اپنے اس عضو کی جو اس کے دونوں جبڑوں کے درمیان میں ہے یعنی زبان, اور اس عضو کی جو دونوں ٹانگوں کے درمیان میں ہے یعنی شرمگاہ, ان دونوں اعضاء کی مجھے گارنٹی دے کہ ان کو غلط جگہ پر استعمال نہیں کرے گا تو میں اس کو جنت کی گارنٹی دیتا ہوں. تو نبی کریم صلی اللہ علیہ وسلم نے گویا اس کی حفاظت پر جنت کی گارنٹی دی ہے. اور ویسے بھی بخاری شریف میں اور بھی حضور صلی اللہ علیہ وسلم کا ارشاد ہے من کان یؤمن باللہ والیوم الآخر, جو اللہ کے اوپر ایمان رکھتا ہو اور آخرت کے دن پر ایمان رکھتا ہو وہ اپنی زبان کی حفاظت کرے, زبان سے فضول بات نہ نکالے. یہاں تک حضور کا ارشاد ہے بخاری شریف کے اندر ہے کہ آدمی کبھی جو ہے بے خیالی میں بے خبری میں یعنی اس کو اندازہ بھی نہیں ہوتا بغیر سوچے ہوئے کوئی بات اللہ کی ناراضگی کی اپنی زبان سے بولتا ہے جس کی وجہ سے وہ جہنم کے اندر اتنا نیچے ڈال دیا جاتا ہے جتنا جو ہے مشرق اور مغرب کے درمیان میں فاصلہ ہے. اور کبھی بے خیالی میں جو ہے کوئی بات اللہ کی رضا مندی کی اپنی زبان سے بولتا ہے جس کی وجہ سے اللہ تعالیٰ جنت کے اندر اس کے مراتب بلند فرماتے ہیں. تو یہ زبان جو ہے واقعہ یہ ہے کہ یہ آدمی کے بنانے میں بگاڑنے میں اس کا بڑا دخل ہے. اسی لیے حضرت حکیم الامت نور اللہ مرکدہ فرماتے ہیں کہ پہلے تولو اور پھر بولو. تولو کا مطلب یہ ہے کہ جو بات اپنی زبان سے نکالنا چاہتے ہیں پہلے سوچ لو کہ اس کا انجام کیا ہوگا, مجھے اللہ کے سامنے اس کو جواب دینا ہے. اس لیے کہ آدمی جو کچھ بھی بولتا ہے اللہ کے فرشتے اس کو نوٹ کرتے ہیں ما یلفظ من قول الا لدیہ رقیب عتید. باری تعالیٰ فرماتے ہیں کہ آدمی جو بات بھی اپنی زبان سے نکالتا ہے اللہ کی طرف سے ایک فرشتہ وہاں چوکس موجود ہے جو اس کی بات کا ریکارڈ کرتا ہے. ہم تو بول کے بھول جاتے ہیں, ابھی جو ہے آدھ گھنٹہ پہلے کوئی بات کہی کوئی ہمیں یاد دیا کہ میں نے کب کہا, تو چار آدمی گواہ لا کر کے ثابت کیا جاتا ہے تو مانتا ہے کہ ہاں ہاں میری بھول ہو گئی. ایسے بھائی اب بھول ہو گئی, ایسی بات کہی کیوں اپنی زبان سے؟ حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ کی روایت میں ہے کہ ایک آدمی نے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم سے درخواست کی کہ یا رسول اللہ اذنی واعوذ, مجھے کوئی نصیحت فرمائیے اور مختصر نصیحت فرمائیے. تو اس کے جواب میں نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا اذا قمت فی الصلاۃ فصلی صلاۃ مودعین, کہ جب نماز کے لیے کھڑے ہو تو ایسی نماز پڑھو جو دنیا کو رخصت کرنے والا آدمی پڑھتا ہے, گویا یوں سمجھو کہ میری زندگی کی آخری نماز ہے. ولا تکلم بکلام تعذر منه غدا, دوسری نصیحت یہ فرمائی کہ کوئی بات کوئی زبان اپنی زبان سے کوئی ایسی بات مت کہو جس کے متعلق تم کل کو تمہیں معذرت پیش کرنی پڑے. گزشتہ کل ہم نے کوئی بات کی آج لوگوں نے آ کر کے بتلایا کہ آپ نے یہ کہا تھا, ہاں میری بھول ہو گئی مجھے نہیں کہنا چاہیے تھا. تو بھائی آپ نے کہا ہی کائے کو کہ معذرت پیش کرنے کی ضرورت پیش آوے, پہلے سے سوچ کر بولتے تو اس کی نوبت نہ آتی. تو بہرحال زبان ہے تو اللہ تعالیٰ کی بہت بڑی نعمت, لیکن اس کو جب آدمی صحیح طریقے سے استعمال کرے تو وہ اس سے کما حق و فائدہ اٹھا سکتا ہے. یہی زبان کا ایک جملہ ایک 80 سال کا بوڑھا کافر ہے, اس نے کلمہ شہادت زبان سے پڑھ لیا, جنتی ہو گیا. اور ایک آدمی ہے پوری زندگی ایمان کی حالت میں گزاری, کوئی کلمہ کفر اپنی زبان سے کہہ دیا, جہنمی ہو جائے گا. اسی زبان کے نتیجے میں آدمی جہنت میں بھی جاتا ہے, جہنم کا بھی حقدار بن جاتا ہے. اس لیے زبان کی حفاظت کا بہت زیادہ اہتمام ہونا چاہیے. حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ کے متعلق لکھا ہے کہ وہ اپنے منہ میں کنکر رکھتے تھے تاکہ بلا ضرورت کوئی بات زبان سے نکالنے کی نوبت نہ آئے. گویا لاک کر دیا اپنے منہ کو, لاکنگ سسٹم. سمجھ آیا کہ نہیں؟ ہمیں ضرورت ہے لاک کرنے کی. حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ جن کا اتنا اونچا مقام کہ حضرات انبیاء کے بعد تمام انسانوں میں سب سے افضل وہ ہیں. حضرت عمر رضی اللہ تعالیٰ عنہ فرماتے ہیں, مشکات میں روایت موجود ہے کہ ایک مرتبہ میں نے حضرت ابو بکر کو دیکھا کہ اپنی زبان کو پکڑ کر کے کھینچ رہے ہیں. میں نے پوچھا کیا بات ہے؟ کہا ھذا الذی اوردنی الموارد, اسی نے تو مجھے ہلاکتوں میں ڈالا ہے. گویا آدمی اپنی زبان کی حفاظت کا اہتمام ہے. اللہ کی بہت بڑی نعمت ہے, ہے تو چھوٹی سی لیکن جو ہے اس کے جو کارنامے بڑے ہیں, خطرناک ہیں. حضرت امام غزالی رحمۃ اللہ علیہ نے ایک موقع پر لکھا ہے جہاں زبان کی سے سرزد ہونے والے گناہوں کو تفصیل سے شمار کیا ہے, جرمہ صغیر و جرمہ کبیر, اس کا سائز تو چھوٹا ہے لیکن اس کے گناہ بہت زیادہ ہیں. حقیقت تو یہ, آپ نے ابھی جو ہمارے یہاں حدیث سنائی جاتی ہے نماز سے پہلے, کل یا پرسوں روایت سنی تھی کہ صبح جب ہوتی ہے تو انسان کے تمام اعضاء زبان کے سامنے گڑ گڑاتے ہیں کہ بھائی ہماری سلامتی تیرے ساتھ جڑی ہوئی ہے, تو اگر ٹھیک رہے گی تو ہم ٹھیک رہیں گے اور اگر تو ٹیڑھی ہو جائے گی تو ہماری خیر نہیں ہے. حقیقت تو یہی ہے کہ بھائی زبان کی حفاظت کا بہت زیادہ اہتمام کرنا چاہیے. حدیث میں جتنی تاکید اس کے متعلق آئی ہے ہم اس کا اندازہ نہیں لگا سکتے. اسی لیے اکابر کے ہاں اس کی حفاظت کا بڑا اہتمام تھا. حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ اس اللہ کی قسم جس کے علاوہ کوئی اور عبادت کے لائق نہیں, کوئی چیز اگر لمبی قید کی حقدار ہے تو وہ ہے زبان. یعنی کسی کو لمبی جیل میں ڈالنا آپ چاہتے ہیں, گویا جو کیا کہتے ہیں جنم ٹپ دینا چاہتے ہیں تو جنم ٹپ اس کو دے دو. کس کو؟ زبان کو دے دو, اس کو بند رکھو. یہ حضرت عبداللہ ابن مسعود رضی اللہ عنہ. حضرت طاؤس ابن کیسان رحمۃ اللہ علیہ بہت بڑے تابعی ہیں, فرماتے ہیں کہ میری زبان درندہ ہے, مجھے ڈر ہے کہ اگر میں اس کو کھلا چھوڑوں گا تو وہ مجھے پھاڑ کھائے گا. حضرت معتمر ابن سلیمان رحمۃ اللہ علیہ بہت بڑے محدث ہیں, 40 سال تک عشاء کی نماز کے بعد کوئی بات اپنی زبان سے نہیں کہی. حضرت ربیع ابن حیثم رضی رحمۃ اللہ علیہ حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ کے شاگردوں میں سے تھے اور حضرت عبداللہ ابن مسعود ان کا بڑا اکرام کرتے تھے. لکھا ہے کہ جب وہ آتے تھے تو ابن مسعود رضی اللہ تعالیٰ عنہ ان کو اپنے پاس بٹھاتے تھے, میرے پاس بیٹھو, اور ان کو یہ کہا کرتے تھے لو رآک رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم لأحبک, کہ اللہ کے رسول صلی اللہ علیہ وسلم اگر آپ کو دیکھتے تو ضرور آپ سے محبت کرتے. ان کے متعلق لکھا ہے کہ 20 سال تک دنیا کی کوئی بات اپنی زبان سے نہیں نکالی. صبح کو جب بیٹھتے تھے تو قلم دوات اور کاغذ لے کر کے بیٹھتے تھے, جو بولتے تھے اس کو لکھ لیتے تھے, اور شام کو اپنا محاسبہ کرتے تھے کہ کوئی بے ضرورت بات یا نامناسب بات تو اپنی زبان سے نہیں نکالی. یہ اتنا زیادہ گویا ان اکابر کے یہاں زبان کی حفاظت کا اہتمام تھا. اور یہی ہمیں یہاں اسی کی گویا اپنے آپ کو مشق کرنی ہے کہ اپنی زبان کو صحیح طریقے سے استعمال کرنے کی عادت ڈالیں. یہاں جو ہمیں عادت پڑ چکی ہے کینچی کی طرح ہماری زبان چلتی ہے اور پتہ نہیں کیا کیا اس سے نکلتا ہے اور پر ہمیں اندازہ بھی نہیں ہوتا. ہمیں قیامت کے روز جب ساری چیزیں سامنے آئے گی تب پتہ چلے گا. آدمی کا نام اعمال پیش کیا جائے گا تو آدمی اس وقت کو دیکھ کر کے کہے گا مال حاضل کتاب لا یغادر صغیرتن ولا کبیرتن الا احصاها, اس نوشتے کو کیا ہو گیا کہ ہر چھوٹی بڑی چیز اندر لکھی ہوئی ہے. یعنی آدمی اس وقت روئے گا, جو ہے افسوس کرے گا, لیکن اس وقت افسوس کام کا نہیں ہے. اس لیے گویا हमें यहाँ रह करके इसकी आदत डालनी है, इसका मिजाज बनाना है कि अपने औकात को सही तरीके से ला फजूल और लायानी बातों से अपने आप को बचाने का अहतमाम करें। हजरत थानवी रहमतुल्लाह अलैह के मवाइद में वाकया लिखा है कि एक मरतबा हजरत खिजर जो है हजरत इब्राहिम इब्न अदहम रहमतुल्लाह अलैह की मुलाकात के लिए आए, आए इन्होंने मुलाकात की, मुलाकात करके वो अपने काम में लग गए तस्बीह के अंदर। हजरत खिजर देख रहे हैं कि फिर उन्होंने सोचा कि ये तो अजीब आदमी है, बेफिक्र आदमी, लोग तो मेरी मुलाकात के लिए बरसों तमन्नाएं करते हैं तो भी मुलाकात नसीब नहीं होती, और यहाँ मैं खुद आया हूँ तो भी ये मेरी तरफ तवज्जो नहीं करते। आखिर उन्होंने कहा कि मैं तो खिजर हूँ, लोग मेरी मुलाकात की तमन्ना करते हैं और मैं कब से आपके पास आए हूँ आप मेरी तरफ ध्यान नहीं देते। कहा आपकी मुलाकात की तमन्ना वो करे जिसको अल्लाह से फुर्सत हो, हमें तो अल्लाह से फुर्सत है नहीं, अल्लाह की याद में लगे हुए हैं। तो हकीकत तो ये है कि आदमी को अपने काम में ऐसा मशगूल रहना चाहिए, उसका अहतमाम होना चाहिए, ये फजूल बातों की जो आदत होती है। हम यहाँ रहकर भी अब तवा एहतिकाब में भी ऐसा होता है, वहाँ हजरत थानवी रहमतुल्लाह अलैह के मवाइद में एक वाक़िया है कि दो तालिब इल्म जो है वो वहाँ अफगानिस्तान के रहने वाले जो थे वो आए हजरत मिर्ज़ा मजहर जाने जाना रहमतुल्लाह अलैह की खिदमत में उनकी उनसे बैत होने के लिए, उनकी मस्जिद में पहुंचे। वो हजरत मिर्ज़ा साहब को उन्होंने कभी देखा नहीं था, वो वहीं थे। अब वो वजू करने के लिए हौज के ऊपर बैठे तो एक दूसरे को कहता है कि ये हमारे यहाँ का जो हौज है वो बड़ा है या ये बड़ा है, कहता है कि वो बड़ा है, दूसरा कहता है कि ये बड़ा है। इसी बहस को करते करते वजू करके फारिग हुए, बाद में हजरत की खिदमत में हाजिर हुए तो हजरत से बैत की दरख्वास्त की। हजरत ने फरमाया पहले ये बताओ कि वो तुम्हारी बहस का नतीजा क्या हुआ, कौन सा हौज बड़ा है। तुम्हारी इस बहस से मालूम हुआ कि फजूल बातों में लगने की तुम्हारे अंदर आदत है एक, और दूसरी ये बात मालूम हुई कि जो है बिला तहकीक तुम बात करते हो। जाहिर है न तुमने यहाँ का हौज नापा न वहाँ का हौज नापा, दोनों बातें जो काप कर रहे थे महज जो अंदाजे और गुमान की बुनियाद पर कर रहे थे। एक मोमिन की शान नहीं है कि वो बिला तहकीक ऐसी बात करे, और कहा पहले जाओ वहां से वो हौज नाप करके आओ उसके बाद फिर मैं बैत करूंगा। कदीम पुराने अकाबिर जो थे ना वो इस तरह पहले ही वाले में भी इसलाह कर दिया करते थे। तो बहरहाल कहने का हासिल ये है कि हमें फजूल बातों से लायानी चीज़ों से अपने आप को बहुत ज़्यादा बचाने की ज़रूरत है और इसका अहतमाम होना चाहिए। अल्लाह ने यह ज़िंदगी जो हमें अता फरमाई है बड़ी कीमती है, उसका एक एक लम्हा कीमती है। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम की तो आदत शरीफा थी कि अपनी उम्मत को अल्लाह की नेमतों से रोशनास करते थे और उनकी कदरदानी की तरफ मुतवज्जह करते थे। इब्ने मसूद रदी अल्लाह ताला अन्हु की रिवायत में है, हुजूर फरमाते हैं इख्तनिम खमसन कबल खमसिन के पांच, इब्ने अब्बास रदी अल्लाह ताला अन्हु की रिवायत इख्तनिम खमसन कबल खमसिन, पाँच चीज़ों से पहले पाँच चीज़ों को गनीमत समझ लो। जो है शबाब का कबल हरे में का, बुढ़ापे से पहले जवानी को, व सेहत का कबल सुकमे का और बीमारी से पहले तंदुरुस्ती को, व गिना का कबल फ़करे का और फ़कीरी से पहले मालदारी को, व फराग का कबल शुगले का और मशगूली से पहले फुर्सत को, व हयात का कबल मौत का और मौत से पहले ज़िंदगी को। ज़िंदगी कैसी हो, एक आदमी बिल्कुल जो है अपाहज पड़ा हुआ है लेकिन जबान तो उसकी चलती है, सुबहानअल्लाह तो अपनी जबान से बोल सकता है। एक सुबहानअल्लाह का लफ्ज कितना कीमती है, हदीस में आता है नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम फरमाते हैं कि सुबहानअल्लाह तमला उल मीज़ान या सुबहानअल्लाह वल्हम्दुलिल्लाह तमलाने मा बैन समावाति वल अर्द। एक सुबहानअल्लाह जो है मीज़ान यानी वो तराजू जिसमें आमाल तोले जाएंगे उनको सवाब से भर देता है, और सुबहानअल्लाह और अल्हम्दुलिल्लाह इधर दो जुमले आसमान और ज़मीन की दरमियान की फिजा को सवाब से भर देते हैं। हम लोगों को आखिरत की नेमतों की कदर नहीं, अभी यूं कहा जाए कि सुबहानअल्लाह अल्हम्दुलिल्लाह भले बोलेंगे तो ये मस्जिद नोटों से भर जाएगी तो सब तस्बीह लेके बैठ जाएंगे, सुना कि नहीं। लेकिन यहाँ ये कहा जाता है कि ज़मीन आसमान की दरमियानी फिजा सवाब से भर जाती है तो हमें फिर भी कोई रगबत जो है, कोई गया आमादगी तबीयत के अंदर होती नहीं इन चीज़ों पर अमल करने की। तो एक एक जुमला अपनी जगह पर बड़ा कीमती है। तो बहरहाल यहाँ जो आए हैं तो इन अवकात को मशगूल करने की ज़रूरत है। तो मैं ये अर्ज कर रहा था ये जो हमारा निज़ाम अवकात बनाया है, तो अब तक का तो आपको अंदाज़ा हो गया, फजर की नमाज के बाद जो है वो आराम के लिए रहते हैं, सोने का भी अवकात बुजुर्गों ने लिखा है। वैसे सूफिया के या मुजाहिदात जो हैं उनकी को चार किस्मों के ऊपर तकसीम किया है, एक तो किल्लत मनाम किल्लत, दूसरा किल्लत ताम, तीसरा किल्लत कलाम और चौथा किल्लत इख्तिलात माला नाम। खाना कम खाए आदमी और कम सोए और जो है कम बातें करे, कम बोले और लोगों के साथ कम मिले जुले। तो ये गोया तमाम मुजाहदात की बुनियाद इन चार चीज़ों को बताया। लेकिन हमारे हजरत हकीमुल उम्मत नवरल्लाहु मरकज़हु फरमाते हैं, हमारे हजरत हाजी साहब रहमतुल्लाह अलैह फरमाते थे कि भाई अब हमारे ज़माने में लोगों के कुवा ऐसे मजबूत नहीं रहे कि वो कम खाने और कम सोने वाले मुजाहदे को बर्दाश्त। पहले लोग तो दिन में एक घंटा सोते थे, आधा घंटा और पूरा बाकी वक्त जो इबादत में मशगूल होते थे। हम ऐसा करने जाएंगे तो पहले दिन बीमार पड़ जाएंगे और जो कुछ थोड़ा बहुत हो रहा है वो भी नहीं होगा। इसलिए कहा कि वो कम सोना और कम खाना, खाना पहले लोगों के कुवा मजबूत थे, उनकी ग़िज़ा भी बहुत ज़्यादा आती है। हज़रत मौलाना मुफ्ती मोहम्मद तकी साहब फरमाते हैं, इमाम गज़ाली रहमतुल्लाह अलैह ने तकलील तहाम की बहस करते हुए जो कम मिकदार ग़िज़ा की लिखी है वो हमारे ज़माने के एतबार से देखा जाए तो वो बहुत ज़्यादा मालूम होती है। वो उन लोगों के गोया कुवा के हिसाब से थी। तो बहरहाल हमारे अकाबिर फरमाते हैं कि भाई हम इसका तो मुकल्लब नहीं बनाते, आप जो है अपनी ज़रूरत के मुताबिक खाइए। अलबत्ता हज़रत थानवी रहमतुल्लाह अलैह फरमाते हैं खाने के सिलसिले में एक बात का ख्याल रखे, खाते खाते जब इस मरहले पर पहुँचे कि अब आगे दूसरा लुकमा लूँ या न लूँ रोक दो, ये आखिरी हद। आगे अब जो लोग हैं मालूम है कि अब ज़रूरत नहीं रही, अब जो कुछ भी ले रहे हैं आप महज हिर्स और तमा की वजह से जो है ले रहे हैं, इसलिए जहाँ इस मरहले पर, तो ये इससे इंशाल्लाह जो किल्लत ताम का मकसद है वह हासिल हो जाएगा। और मनाम के मुताल्लिक आपकी सेहत के अतबार से अतीबा ने भाई आप 5 घंटे 6 घंटे की नींद होनी चाहिए। हम यहाँ आते हैं तो यूँ समझते हैं बड़ा मुजाहदा करते हैं, हालांकि आप मजमू एतबार से हमारी नींद का हिसाब लगावें ना और दिनों से ज़्यादा हो जाती है। सुबह 5 बजे सोए थे, 10 बजे उठाए गए, 5 घंटे तो वो हुए और अभी जो है जिक्र के बाद 1.5 घंटा तकरीबन 1.5-2 घंटे होते हैं तो 7 तो वो हुए, और रात को अक्सरियत तो वो है तो रात को लेट जाते हैं 1-2 घंटा तो वह 8-9 घंटे हो गए। हम तो यूँ समझते हैं, गलत फहमी में हैं कि हम बहुत मुजाहदा कर रहे हैं। खाजा पिंडारत के दारद हासिल हासिल खाजा जूस पिंडार ने जो है हजरत यूँ समझते हैं कि हम कुछ कर रहे हैं, समझने के अलावा और कुछ हमारे पास है नहीं। तो हकीकत तो यह है कि ये हमारे मुजाहदे हमें इनके पर नज़र सानी करनी चाहिए। ज़रूरत के मकदार नींद की जो मकदार ज़रूरी है बस तय कर ले, उसकी उससे ज़्यादा न सोए, उससे ज़्यादा सोना भी आदमी के लिए मुज़िर हुआ करता है। अपने औकात को काम में मशगूल करें। अब 2 चीज़ें रह गई, उसका अलबत्ता अहतमाम होना चाहिए। किल्लत कलाम कम बोलने की वजह से कोई बीमारी होने वाली नहीं है, कोई आपके जिस्म में कमज़ोरी आने वाली नहीं है, आपको कोई और तकलीफ पेश नहीं आने वाली है, बल्कि राहत ही है कम बोलने के अंदर तो। और किल्लत इख्तिलात माला नाम, लोगों के साथ मेल जोल जितना भी कम रखेंगे उसमें आपका फ़ायदा है। तुम्हारा इन 2 चीज़ों का हमें अहतमाम करना या रहते हैं। अगरचे एक बहुत बड़ा मजमा, कल भी मैंने अर्ज किया था कि एहतिकाफ तो वैसे इसलिए किया जाता है कि आदमी यकसुई हासिल करे। अल बुज़ुर्गों के यहाँ जो है इस्तिलाह खलवत दर अंजुमन, वैसे यहाँ तो बहुत बड़ा मजमा है लेकिन आप गोया इस बड़े मजमे में रहते हुए अपने आप को ऐसा बना लीजिए कि मैं तन्हा हूँ। आदमी अपने कामों में ऐसा मशगूल हो जाए, किसी से लेना देना न किसी से बात, न किसी को देखे कौन क्या कर रहा है, बस अपने कामों में ऐसा लगा हुआ है कि उसको आसपास क्या हो रहा है उसका पता ही नहीं। तो ये कैफियत अगर पैदा कर लेंगे तो उसका बहुत बड़ा फ़ायदा यह होगा कि यहाँ से जाने के बाद भी हम अपने अमाल की अदायगी में जो है बहुत ऐसे मशगूल होंगे कि कोई हमारे काम में रुकावट डाल सकता नहीं है। तो बहरहाल मैं अर्जा कर रहा था कि उठने के बाद ये जो उठ करके हाजतों से फारिग होकर के जो वक्त मिलता है उसको तिलावत में तस्बीहात के अंदर, वैसे सुबह शाम की तस्बीहात का भी अहतमाम होना चाहिए। हमारे अकाबिर ने एक आम मुसलमान को ये बतलाया है कि सुबह और शाम को 3 तस्बीह का अहतमाम करे, 3रा कलमा, दुरूद शरीफ और इस्तिग़फ़ार, 100-100 मरतबा सुबह को और 100-100 मरतबा शाम को। ये तो लाजिमन, पहले आम तौर पर 300 मरतबा बतलाया जाता था, अब लोग जो है वो 100 भी पूरा करते नहीं। वैसे कसरत की जो अकल मकदार है वो 300 अदद। गंगोई रहमतुल्लाह अलैह फरमाते हैं, या अय्युहल्लज़ीना आमनू उज़्कुरुल्लाह ज़िक्रन कसीरन वसब्बिहू बुकरतन व असीला। ए ईमान वालों, कसरत से अल्लाह का जिक्र करो और सुबह और शाम जो है वो अल्लाह की तस्बीह और पाकी बयान करो। तो गोया 300 की मकदार वो है जो कसरत का अकल कम से कम दर्जा है। तो वैसे अगर ये तस्बीहात तीनों सुबह और शाम 300-300 मरतबा पढ़ने का अहतमाम कर लें तो बहुत मुनासिब है, नहीं तो कम से कम 100-100 मरतबा तो सुबह शाम होना ही चाहिए। कुरान की तिलावत यहाँ तो जितनी ज़्यादा हो जाए, वैसे आम दिनों में जैसा कि कल मैंने परसों अर्ज़ किया था कि 3 पारे एक हाफिज़ के लिए कम से कम, और गैर हाफिज़ के लिए कम से कम 1 पारा, और ज़्यादा जितना भी पढ़े वो कम ही है। और उसके अलावा जो है वो यहाँ जोहर का जब वक्त होगा, अभी ये इस मजलिस के बाद एक और मजलिस है जिसमें नमाज का मुज़ाकरा होगा, ये भी बहुत अच्छा अल्लाह ने मौका दिया है। यहाँ बहुत से अहले इल्म भी हैं, उन्हीं की सरपरस्ती में और उन्हीं की निगरानी में हर एक ही हल्के मुकर्रर किए जाते हैं। यहाँ अपनी नमाजों को दुरुस्त करने की तरफ ध्यान दें, नमाज बड़ी अहम चीज़ है। उसके इंशाअल्लाह उस सिलसिले में भी अलग से अर्ज़ करूँगा, तो उसकी तरफ जितना भी ज़्यादा हम तवज्जो करेंगे उसको ठीक करने का, उसमें हमारे लिए कामयाबी ही कामयाबी है। क़द अफ़लहल मोमिनून अल्लज़ीना हुम फ़ी सलातिहिम ख़ाशिऊन। अल्लाह तबरक तआला ने फ़लाह याब अहले ईमान की जो सिफ़ात बयान की, उसमें पहली सिफ़त यह है जो अपनी नमाज को खुशू के साथ अदा करते हैं। तो बहरहाल नमाजों को सही करने के लिए एक मजलिस अभी कायम होगी, उससे भी फ़ायदा उठाएँ। फिर ज़ोहर की अज़ान होता ही नमाज की तैयारी होगी। ज़ोहर के बाद जो है वो पहले ख़त्म ख्वाजगान होता है। ये ख़त्म ख्वाजगान हमारे सिलसिले चिश्तिया, वैसे तमाम सिलसिलों का अलग अलग तरीक़ा है ख़त्म ख्वाजगान का। हमारे तरीक़ा यही जो अभी आप रोज़ाना देखते हैं, 360 मरतबा पहले अव्वल आखिर दुरूद शरीफ होता है, दरमियान में पहले 360 मरतबा ला हौला वला कुव्वता इल्ला बिल्लाह ला मलजा वला मंजा मिन अल्लाह इला इलैही पहले पढ़ते हैं, फिर 360 मरतबा सूरह अलम नशरा बिस्मिल्लाह समेत पढ़ते हैं, फिर 360 मरतबा ला हौला वला कुव्वता ये, और अव्वल आखिर दुरूद शरीफ। तो ये हमारा चिश्तिया वाला ख़त्म ख्वाजगान तमाम सिलसिलों के ख़त्म ख्वाजगान के मुकाबले में सबसे ज़्यादा आसान है। और हज़रत हाजी साहब रहमतुल्लाह अलैह ने इसकी बड़ी ताकीद फरमाई है। हज़रत हकीमुल उम्मत रहमतुल्लाह अलैह के यहाँ तो उनकी खानकाह में हज़रत का मुस्तकिल मामूल था, और उन्हीं के बाद हज़रत के जो खलीफ़ा अजल थे हज़रत मौलाना असदुल्लाह साहब, उनकी वजह से वहाँ मज़ाहिबुल उलूम के अंदर भी मुस्तकिल मामूल था, और रमज़ान में वही हज़रत शेख के यहाँ बाकी रहता था ये ख़त्म ख्वाजगान वाला। हज़रत महाबराउल हक साहब रहमतुल्लाह अलैह के यहाँ मुस्तकिल रहा ये, तो इस दुआओं की कबूलियत में और हाजात के पूरा करने में इसको बड़ा दखल है। किसी को जाती तौर पर भी, इनफरादी तौर पर भी कोई ऐसी ज़रूरत पेश आई हो तो अपने घर में आदमियों को जमा करके इसको पढ़ करके दुआ करेगा, तो उससे इंशाअल्लाह बहुत जल्दी फ़ायदा होता है। तो वही ख़त्म ख्वाजगान है, उसका तरीक़ा जैसा कि बतलाते हैं जो जानते हैं वो दानों को हाथ में रहें, दूसरे लोग अपना दुरूद शरीफ वगैरह पढ़ते रहें। और जब ये पढ़ने के लिए कहा जाए कि भाई कहने वाला कहेगा कि ला हौला वला तो वो पढ़ो, बाद लोग क्या दाने हाथ में लेके सब पैर डालते हैं, पहले वो ये समझते हैं कि हमने बहुत होशियारी की, तो उन्होंने कहा हम बड़े होशियार निकले, जल्दी सब निपटा दिया। ये नहीं जो बताएं, इसलिए ये बोला जाता है एक साथ ये होना चाहिए, पहले एक मरतबा 360 मरतबा ये तस्बीह पढ़ ली, उसके बाद वो जब पूरा हुआ उसके बाद फिर 360 मरतबा सूरह अलम नशर पढ़ी गई, वो जब पूरा हुआ तो उसके बाद 360 मरतबा वो तस्बीह पढ़ी जाएगी। अब आप एक साथ सब पढ़ लेंगे तो ये तरतीब बाकी नहीं रहेगी, इसलिए ये ध्यान में रहे, होशियारी करने की ज़रूरत नहीं, जो तरतीब बतलाई जाती है उसी के मुताबिक रहें। उसके बाद दुआ होती है, دعا کے بعد جو ہے وہ ذکر کی مجلس ہوتی ہے. ذکر جہری ہمارے سلسلے چشتیہ کی بہت گویا امپورٹنٹ چیز ہے, اور ہمارے حضرت شیخ الاسلام مولانا حسین احمد مدنی رحمۃ اللہ علیہ, حضرت رائے پوری رحمۃ اللہ علیہ, دوسرے اکابر کے یہاں اس کی بڑی تاکید تھی. میں یہاں اہل علم موجود ہیں ان سے ضرور کہوں گا کہ جو لوگ دینی خدمات میں لگے ہوئے ہیں, چاہے وہ جو ہے درس و تدریس کی ہو یا دعوت و تبلیغ کی ہو, ان کو تو اس ذکر جہری کا خوب اہتمام ہونا چاہیے. لیکن ایک بات یاد رہے, لینے کے بعد اس کو چھوڑا نہیں جاتا, چھوڑنے سے نقصان ہوتا ہے. ہمارے حضرت شیخ نور اللہ مرقدہ جب کوئی آدمی ذکر چاہتا تھا تو پہلے فرماتے تھے بھائی پابندی کرنا, شروع کرنے کے بعد چھوڑو گے تو اس سے نقصان ہوتا ہے. پابندی کرنے سے انشاءاللہ آپ کے تمام کاموں میں اللہ تعالیٰ خوب برکت عطا فرماتے ہیں. اس کا اہتمام اہل علم کو کرنا چاہیے. آج کل یہ چیزیں بھی کم ہوتی جا رہی ہیں, اس لیے میں اس کی طرف متوجہ کرنا چاہتا ہوں. جو لوگ آئے ہوئے ہیں وہ آئندہ کے لیے اپنا نظام بناتے ہوئے اگر وہ سلسلہ شروع نہیں کیا ہے تو وہ یہاں شروع کر دیں تو بہت اچھا ہے. خیر, اور اس کے بعد جو ہے تھوڑا وقت جو مل جاتا ہے گھنٹہ ڈیڑھ گھنٹہ, اس میں آرام, پھر عصر کی نماز, اور عصر کے بعد کا نظام آپ کے سامنے ہے. تو بہرحال یہ جو ہمارا نظام الاوقات تھا 24 گھنٹے کا, اس کو آپ ملحوظ رکھیے, اور جو جو ہدایتیں آپ کو زبانی انتظامی امور سے متعلق دی جاتی ہیں ان کی طرف دھیان دیں, اس پر عمل کا اہتمام کریں. یا ایسے ہی نہیں, بہت گویا انتظام کو درست کرنے کے لیے اس کی ضرورت رہتی ہے. یہاں جو بیت الخلاء ہیں ان میں بھی لائنیں لگتی ہیں, تو جو نوجوان طبقہ ہے ان سے خاص طور پر تاکید ہے کہ ادھر ایک کونے میں وہ کئی بیت الخلاء ہیں, ادھر بیت الخلاء ہیں, اس طرف پیچھے کی طرف ہے. نوجوان طبقہ یہاں جو ہے قضاء حاجت کرنے کے بجائے اگر وہاں جاوے, کیونکہ بوڑھے ہوتے ہیں اور بوڑھوں کے لیے صبر کرنا ضبط کرنا مشکل ہوتا ہے, تو ان کو اپنے آپ پر ترجیح دیتے ہوئے اگر آپ ادھر چلے جائیں تو زیادہ, وہاں یہاں خالی ہو تو بات دوسری ہے, لیکن یہاں لائن لگی ہوئی ہوتی ہے, دیکھتے ہیں بوڑھے ہیں, بعد میں تو وہ بوڑھا بیچارہ کھڑا ہو یہ بجھ جاتا ہے کہ نہیں, اتنی گویا بے دردی سے کام لیتا ہے. تو یہ طریقہ صحیح نہیں, یہاں تو اخلاق سیکھنے کے لیے آئے ہیں. تو بہرحال اس کا اہتمام ان ساری چیزوں میں, کھانے پینے میں دوسروں کو ترجیح دیں گے تو اس سے, اور خود برداشت کر لیں گے تو اس سے آپ کو فائدہ ہوگا. ان چیزوں کا بھی اہتمام ہو, اور موقع بموقع جو ہدایتیں آپ کو دی جائیں ان ہدایتوں پر بھی عمل کریں. اللہ تعالیٰ ہم سب کو اس پر عمل کی توفیق عطا فرمائے. اور یہ چیز ایک تو رہ ہی گیا, آپ نے ابھی بتایا, کب سے بتا دیجیے. میں یہ لایا تھا چلتے پھرتے جو پڑھنا ہے اس میں کلمہ طیبہ کی کثرت, اس سلسلے میں حضرت نے فضائل ذکر میں ایک چیز لکھی ہے. شیخ ابو یزید قرطبی فرماتے ہیں کہ میں نے یہ سنا کہ جو آدمی 70 مرتبہ لا الہ الا 70,000 مرتبہ لا الہ الا اللہ پڑھے اس کو دوزخ کی آگ سے نجات ملے. میں نے یہ خبر سن کر ایک نصاب یعنی 70,000 کی تعداد اپنی بیوی کے لیے بھی پڑھا, اور کئی نصاب خود اپنے لیے پڑھ کر ذخیرہ آخرت بنایا. ہمارے پاس ایک نوجوان رہتا تھا جس کے متعلق یہ مشہور تھا کہ یہ صاحب کشف ہے, جنت دوزخ کا بھی اس کو کشف ہوتا ہے. مجھے اس کی درست صحت میں کچھ تردد تھا. ایک مرتبہ وہ نوجوان ہمارے ساتھ کھانے میں شریک تھا کہ اچانک اس نے ایک چیخ ماری اور سانس پھولنے لگا اور کہنے لگا کہ میری ماں دوزخ میں جل رہی ہے, اس کی حالت مجھے نظر آئی. قرطبی کہتے ہیں کہ میں اس کی گھبراہٹ دیکھ رہا تھا, مجھے خیال آیا کہ ایک نصاب اس کی ماں کو بخش دوں جس سے اس کی سچائی کا بھی مجھے تجربہ ہو جائے گا. چنانچہ میں نے ایک نصاب 70,000 کا ان نصابوں میں سے جو میں نے اپنے لیے پڑھ رکھے تھے اس کی ماں کو بخش دیا. میں نے اپنے دل میں چپکے سے ہی بخشا تھا, اور میرے اس پڑھنے کی خبر بھی اللہ کے علاوہ کسی کو نہیں تھی, مگر وہ نوجوان فوراً کہنے لگا چچا میری ماں دوزخ کے عذاب سے ہٹا دی گئی. قرطبی کہتے ہیں کہ مجھے اس قصے سے دو فائدے ہوئے, ایک تو اس برکت کا جو 70,000 کی مقدار میں ہے اور اس کا تجربہ ہوا, اور دوسرا اس نوجوان کی سچائی کا یقین ہو گیا. یہ چیزیں بھی چلتے پھرتے ایسے نصاب بھی اپنے لیے جمع رکھو. ہمارا حال تو یہ ہے کہ ہمارے عزیزوں میں سے کسی کا انتقال ہوتا ہے تو پھر قرآن لے کر بیٹھتے ہیں پڑھنے کے لیے, اور کہا یہ پورا ہوگا تو اس کو ثواب بھیجیں گے. وہ جو فارسی میں کہا گیا تاتریات عزیرات آوردہ شود مار گزیدہ مردہ شود, جس کو سانپ نے کاٹا ہو اس کے علاج کے لیے تریاک عراق سے لائیں گے وہاں تک تو یہ مر جائے گا. تو ہمارا جو مرحوم ہے اس کو تو فوری طور پر ضرورت ہے, ایک دم ایمرجنسی ضرورت ہے, और हम कुरान खोल के, अब कुरान पूरा होगा एक महीने के बाद हम उसका सवाब भेजेंगे, कब उसको फायदा पा? हमारे पास ये सारी चीजें जमा होनी चाहिए। जो कुछ पढ़ो ना कुरान, जितना भी पढ़ो रोजाना नोट करो, एक डायरी बनाओ, और तस्बीहात जो पढ़ो उसको नोट करो, ये ला इलाहा इल्लल्लाह की इस सारे निसाब भी बाकायदा पूरे करते रहो और उसको जमा करते रहो। आपके पास एक बहुत बड़ा स्टॉक होना चाहिए इन चीजों का। अजीजों में से किसी का भी इंतकाल हुआ, फौरन उसमें से कुछ उनके लिए क्या कर दिया, भेज दिया, फौरी तौर पर उसका भी फायदा होगा। तो ये बहुत यही तरीका इख्तियार, हमारे अकाबिर के यहाँ इसी का एहतमाम होता है। ये तो हम जैसे सुस्त लोग आए तो ये तरीका ही थी। तो बहरा इसका भी एहतमाम करें, अल्लाह ताला हम सबको तौफीक दे।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।